مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل، ہمارے ساتھ پروڈیوسر ہیں اسفر امام۔ آج ہم بات کر رہے ہیں پاکستان میں آب و ہوا اور ماحول کی تبدیلی کے اثرات اور ان سے نمٹنے کے لیے حکومت این جی اوز کی کوششوں پر، اور پاکستان میں آب و ہوا کی تبدیلی کے اثرات کے بارے میں آگاہی بڑھانے کے لیے تشکیل پانے والے سول سوسائٹی کے ارکان کے ایک پلیٹ فارم کلائمیٹ ایکشن پی کے کی کوششوں پر۔ ہمارے ساتھ ہیں وزیر اعظم پاکستان کی کلائمیٹ چینج کونسل کے رکن علی توقیر شیخ، جو اس وقت پاکستان کے کلائمیٹ چینج کا روڈ میپ بنانے میں حکومت کی مدد کر رہی ہیں اور جو پاکستان میں پائیدار ترقی کے ایک بڑے نیٹ ورک لیڈ کے سی ای او رہ چکے ہیں، اسلام آباد سے ہمارے ساتھ ٹیلی فون پر ہیں۔ ہمارے ساتھ ہیں ایک فری لانس جرنلسٹ اور ماحولیات اور آب و ہوا سے متعلق ایک پلیٹ فارم دا تھرڈ پول کی پاکستان کے چیپٹر کی ایڈیٹر زوفین ابراہیم، جو ڈان نیوز، رائٹرز اور گارڈین اور انٹرپریس سروس کے لیے بھی لکھتی ہیں۔ ہمارے ساتھ ہیں کلائمیٹ چینج کی ایک ریسرچر اور علمبردار انم زیب، جو پاکستان بھر میں آب و ہوا کی تبدیلی کے اثرات سے متاثر ہونے والی کمیونٹیز کو آب و ہوا کی تبدیلی کے خطرات کے لیے تیار کرنے کے لیے کام کر چکی ہیں، اور آب و ہوا کی تبدیلی کے مقابلے کے لیے پاکستان کی سول سوسائٹی کے ایک اتحاد کلائمیٹ ایکشن اسلام آباد کی ایک کلیدی رکن ہیں۔ اب سے کچھ دیر کے بعد ہمارے ساتھ شامل ہوں گے یو این ڈی پی پاکستان کے انوائرمنٹ اینڈ کلائمیٹ چینج کے شعبے کے سربراہ امان اللہ خان۔ ہمارے ساتھ ہوں گی کلائمیٹ فائنانس پر بین الاقوامی پالیسی کی ایک ماہر کشمالا کاکا خیل، جو متعدد ترقی پذیر ملکوں میں ایسے پروجیکٹس بنانے میں مدد کر چکی ہیں جس کے لیے کلائمیٹ چینج سے متعلق بین الاقوامی فنڈ سے فنڈنگ حاصل کی جا سکے۔ اور ہمارے ساتھ ہوں گے اب سے کچھ دیر کے بعد ایئر پولیوشن کے سدباب سے متعلق ایک ماہر اور پاکستان ایئر کوالٹی انیشیٹو یا پاقی کے فاؤنڈر عابد عمر، جو کلائمیٹ ایکشن کراچی کے پلیٹ فارم کو لیڈ کر رہے ہیں۔ تو گفتگو کا آغاز کریں گے وزیر اعظم پاکستان کی کلائمیٹ چینج کونسل کے رکن علی توقیر شیخ سے۔ السلام علیکم علی توقیر شیخ صاحب۔ علی توقیر شیخ صاحب ہمارے ساتھ موجود ہیں؟ علی توقیر شیخ صاحب ہمارے ساتھ موجود ہیں، ہمارے پروڈیوسر بتا رہے ہیں کہ اس وقت ہمارے ساتھ موجود ہیں لیکن ان کی آواز ہمیں نہیں آ رہی۔ میرا خیال ہے کہ ٹیلوس ٹو کو اگر آن کریں گے تو ان کی آواز ہم تک پہنچ پائے گی۔ ٹیلوس ٹو کو اگر ہم آن کر دیں گے ہمارے انجینئر بھائی تو ان سے ہمارا رابطہ ہو جائے گا، اگر آپ نے ٹیلوس ٹو پر اسفر امام نے ان کو کنیکٹ کیا ہے تو۔ ہم معذرت خواہ ہیں کہ ہمارا، میرا خیال ہے کہ ان کا ہم سے رابطہ تو ہو چکا ہے لیکن ان کی آواز ہم تک نہیں پہنچ رہی۔ السلام علیکم علی توقیر شیخ صاحب۔ اور ہم اپنے پروڈیوسر سے پوچھیں گے کہ ہمارے ساتھ اور کون لائن۔ اچھا، لیکن میرا خیال ہے کہ ان کی آواز ہم تک نہیں پہنچ پا رہی، کیا تکنیکی خرابی ہے۔ لیکن ہمارے ساتھ اس وقت زوفیہ ابراہیم بھی موجود ہیں۔ السلام علیکم زوفین ابراہیم۔
السلام علیکم یاسمین۔
السلام علیکم زوفین ابراہیم،
مشکل نام ہے۔
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا۔ اسلام آباد سے آپ ہمارے ساتھ موجود ہیں کہ کراچی سے؟
کراچی سے۔
تو اس سے پہلے کہ ہم علی توقیر شیخ صاحب سے کچھ پوچھتے اس سمٹ کے بارے میں جو کہ ابھی ہوا، اقوام متحدہ کی کلائمیٹ ایکشن سمٹ کا جو ابھی اجلاس ہوا، تو ہم آپ سے پہلے گفتگو کا آغاز کر دیتے ہیں۔ کچھ بتائیے کہ آب و ہوا کی تبدیلی اور ماحول کی تبدیلی میں کیا فرق ہے، سب سے پہلے تو یہ وضاحت کر دیجیے۔
جی، ایکچولی جو ہم انوائرمنٹ جس کو بولتے ہیں، جو ماحولیات ہے وہ، اور جو جس کو آپ کلائمیٹ چینج جس کو کہتے ہیں، وہ بدلتا موسم، اگر میں آسان لفظ میں بولوں تو وہ یہ ہے۔ اور انوائرمنٹ جو ہے وہ ایک بگر امبریلا ہے اور اس کے اندر کلائمیٹ چینج آ سکتا ہے، اور کلائمیٹ چینج کے ساتھ ساتھ بایو ڈائیورسٹی، جو کہ جاندار زمین میں جو بھی جاندار ہیں، ہم لوگ ہیں، جانور ہیں، پودے ہیں، وہ سب آتے ہیں۔ اور پھر ایک تھرڈ فیکٹر بھی ہے جو پولیوشن ہے۔ تو یہ انوائرمنٹ کے اندر آ سکتا ہے کلائمیٹ چینج، مطلب ساتھ ساتھ بھی ہو جاتے ہیں، اور دس از لائک ایک لائن ہے جو بلر ہوتی جاتی ہے، کبھی ایک دوسرے کے اوپر ہم اوور لیپ کر لیتے ہیں۔
لیکن یہ دونوں الگ الگ ہیں؟
दोनों अलग अलग हैं, एनवायरनमेंट के अंदर आ सकता है क्लाइमेट चेंज।
अच्छा, तो कुछ बताइए कि पाकिस्तान में इस वक्त जो क्लाइमेट चेंज के जो चैलेंज हैं वो क्या है, क्या सूरत हाल है इस वक्त पाकिस्तान में आबोहवा और माहौलियाती तब्दीली के जो असरात हैं वो क्या क्या हैं, और पाकिस्तान के किन इलाकों को ये सबसे ज़्यादा मुतासर कर रहे हैं?
जी, असल में कोई भी ऐसी जगह नहीं है जो जिसको हम कहें कि मुतासर नहीं हो रहा क्लाइमेट चेंज। और ये क्योंकि ग्लोबली टेम्परेचर राइज हो रहे हैं तो क्लाइमेट चेंज इसलिए हो रहा है।
जी
और क्लाइमेट चेंज जो है वो यूजुअली हमारी इंसानों की वजह से हो रहा है, हम इंसान जिस तरह से अपनी लाइफस्टाइल लीड कर रहे हैं उस वजह से हो रहा है। और जो एनवायरनमेंट है वो उसको खराब करने में भी हमारा हाथ है। लेकिन और पहले, बहुत साल पहले तक आप सिर्फ हर वक्त हम यूज करते थे एनवायरनमेंट एनवायरनमेंट एनवायरनमेंट, माहौलियात माहौलियात माहौलियात, लेकिन हमने अब इस अपनी वोकैबुलरी में क्लाइमेट चेंज डाला है। अच्छा,
अच्छा
क्लाइमेट चेंज का पाकिस्तान में क्या हो रहा है, तो आपको शायद पता हो कि बहुत एक स्टडी जर्मन वॉच है जो एक ऑर्गेनाइजेशन, वो कहती है कि हम दुनिया के 10 ममालिक में से एक ममालिक है, शायद 7वें नंबर पर है, जो बहुत वल्नरेबल है। यानी कि हम अगर कहीं भी जो इमिशंस हो रहे हैं, कार्बन इमिशंस दुनिया में बहुत हो रहे हैं डेवलप्ड कंट्रीज में, लेकिन उसका असर हमारे यहाँ बहुत ज्यादा पड़ रहा है और हम लोग उसको फेस कर रहे हैं और हमारे पास वो कैपेसिटी नहीं है। तो इसलिए ये हमारे लिए बहुत ही ज्यादा खतरनाक सूरत हाल पैदा हो गई है।
तो कौन कौन से इलाके मुतासिर हैं सबसे ज़्यादा जो आबोहवा की तब्दीली से पाकिस्तान
जी
में?
देखिए, जो ऊपर से लेके नीचे तक सब सब ही लोग मुतासर हैं और सभी इलाके मुतासर हैं। अगर ऊपर देखें नॉर्थ में, तो आए दिन हमको पता चलता है कि कोई ग्लेशियर मेल्ट की वजह से लेक आउटबर्स्ट हो रही है, तो उधर भी बहुत ज्यादा नुकसान हो जाता है। माली भी और जानी जानी बहुत ज्यादा नुकसान हो रहा है, माली भी बहुत ज्यादा हो रहा है, जानी तो फिर भी कम हो रहा है, लेकिन क्योंकि क्योंकि इकोनॉमिकली हम लोग इतने वीक हैं कि वो उसको जो रीबिल्ड करने में हमें जो प्रॉब्लम होती है, शायद वो हम रीबिल्ड कर ही नहीं सकते, वो ब्रिजेस और रोड्स और जो टूट जाते हैं। फिर हम नीचे आते हैं तो यू नो, इवन यहाँ कराची में जो मैं सिंध में हूँ और कोस्टल जो डेल्टा का एरिया है, यहाँ पे भी लोग इतना ज्यादा तकलीफ में है क्योंकि पानी ऊपर से पानी पहुंच नहीं रहा है। और इसमें भी बहुत सारे कुछ पॉलिटिकल बैरियर्स हैं, कुछ इकोलॉजिकल बैरियर्स भी हैं, लेकिन हम समझ नहीं पा रहे हैं और हम लोग इसको एड्रेस नहीं कर रहे हैं। क्योंकि अगर
ठीक
डेल्टा मर जाएगा तो समझें कि आपने यहाँ नीचे से जो डेल्टा को मारा है तो ऊपर तक उसके कॉन्सिक्वेंसेस होंगे।
ठीक तो बेहद शुक्रिया जुफीन इब्राहिम, आपसे भी और भी बात होगी। हम पाकिस्तान से इस वक्त हमारे साथ मौजूद हैं, हमारे प्रोड्यूसर बता रहे हैं कि हमारे साथ अली तौकीर शेख साहब मौजूद हैं, टेलीफोन लाइन पर हमारे साथ उनका रابطہ कट गया था तो वो हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम अली तौकीर शेख साहब, अली तौकीर शेख साहब हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम अली तौकीर शेख साहब, तो हमारे प्रोड्यूसर कह रहे हैं कि वो हमारे साथ मौजूद हैं और अली तौकीर शेख साहब को पता नहीं, हमारी वो कह रहे हैं कि मैं कनेक्टेड हूँ लेकिन उनकी आवाज़ हम तक नहीं पहुँच पा रहे। कोई तकनीकी ख़राबी तो खैर ज़ाहिर है ये नहीं हो सकती, हमारे स्टूडियो से हमारे साथ कनेक्टेड तो हैं, अभी बात की है हमारे साथ जूफीन इब्राहिम ने, और हमारे साथ मौजूद हैं अनम जेब। अनम जेब अस्सलाम वालेकुम,
वालेकुम सलाम।
चलिए आप भी कनेक्टेड हैं। तो जब तक अली तौकीर शेख साहब से हमारा सही तौर से रابطہ नहीं हो जाता, आपको गुफ्तगू में शामिल करते हैं। आप कुछ ऐड करेंगी उन मसाइल के बारे में जो आबोहवा से मुतालिक पाकिस्तान में इस वक्त दरपेश हैं, और कुछ तो रोशनी डाली जूफीन इब्राहिम ने, आप उसमें क्या ऐड करेंगी कि कितनी शिद्दत है पाकिस्तान में आबोहवा के तब्दीली के असरात के बारे में, असरात पर और उसकी शिद्दत में कितनी कितना इजाफा रोज़ बरोज़ हो रहा है और ये किस हद तक संगीन मसला बनता जा रहा है पाकिस्तान के लिए और पाकिस्तानी लोगों के लिए?
जी थैंक यू। जो मिस सोफी ने बोला उसके साथ मैं ये भी ऐड करना चाह रही हूँ कि नए किस्म के मसले पैदा हो रहे हैं पाकिस्तान के, जो एग्जिस्टिंग मसले हैं यानी कि पॉवर्टी के मसले, हमारा पुअर न्यूट्रिशन के हमारे मसले हैं, लोगों का बर्थ वेट बच्चों का कम हो रहा है, जितने भी इकोनॉमिक हमारे मसले, ये सारे क्लाइमेट चेंज की वजह से और भी उनके सूरत हाल खराब होने के रिस्क पे हैं। तो फॉर एग्जाम्पल अगर खाने पीने की आप बात करें, न्यूट्रिशन की आप बात करें, तो पॉपुलेशन हमारा इतना ज्यादा इतनी तेजी से बढ़ रहा है, ऊपर से आप क्लाइमेट चेंज के लिए जो आपकी फूड की जो क्वालिटी है उस पर उसका असर होता है. तो क्योंकि बारिश की जो पैटर्न है वो बहुत ज्यादा चेंज हो रही है, टेम्परेचर की जो पैटर्न है वो बहुत ज्यादा चेंज हो रही है, तो उसकी वजह से जो हमारे फसल है उन पर बहुत ज्यादा असर पड़ रहा है. जो हमारा लाइफ स्टॉक है यानी कि जो माल मवेशी है, ये सारे बहुत ज्यादा इनकी जो वेट है और उनकी जो क्वालिटी है वो बहुत कम हो रही है. तो इसी तरह जो पाकिस्तान में फूड अवेलेबिलिटी है, वो फूड की जो क्वालिटी है वो कम हो रही है. तो ऑलरेडी आपका पॉपुलेशन इतना बढ़ रहा है, उसके ऊपर से आप क्लाइमेट चेंज की वजह से फ्रेंकली आपकी जो मल्टीप्लायर, हम क्लाइमेट चेंज को मल्टीप्लाई कहते हैं, जो ऑलरेडी एग्जिस्टिंग जो इम्पैक्ट है उनको बढ़िए. दूसरी ये कि हमारी मुख्तलिफ किस्म की चेंजेस आ रही है. तो पाकिस्तान में आज अभी हीट वेव बहुत ज्यादा कॉमन हो रहे हैं, स्पेशली हमारी जो अर्बन एरियाज हैं. और पाकिस्तान में कराची में जो हीट वेव आया था 2016 या 2017 में जो आया था, उसमें मोर देन 1000 पीपल डाइड. तो आप देख सकते हैं कि इस तरह के नए किस्म के मसले जो हमने सोचा नहीं था वो सामने आ रहे हैं. इस इलाके में डेंगू टाइप के वायरस तो कॉमन नहीं थे, लेकिन अब डेंगू का मसला शुरू हो गया. तो क्लाइमेट चेंज जो है वो एग्जिस्टिंग मसलों को और भी इंटेंस कर रहा है.
अच्छा, तो ये वो मसाइल हैं जो आप समझती हैं कि पाकिस्तान के लोगों को और आइंदा के लिए बड़े संगीन जो इसके असरात हैं वो सामने आने वाले हैं. और इसी के लिए आपने फिर जो एक तहरीक कही है, एक प्लेटफॉर्म बनाया है जिस पर हम बात करेंगे. लेकिन हमारे प्रोड्यूसर कह रहे हैं कि एक बार फिर अली तौकीर शेख हमारे साथ टेलीफोन पर मौजूद हैं, देखते हैं उनसे बात हो पाती है कि नहीं हो पाती है. अस्सलाम वालेकुम अली तौकीर शेख साहब. बेहद शुक्रिया हमारे प्रोग्राम के लिए वक्त निकालने का. हमारे साथ अनम जेब मौजूद हैं और उन्होंने कुछ रोशनी डाली है उस मसले की संगीनी पर जो आबोहवा का है और माहौल की तब्दीली से पेश आ रहा है पाकिस्तान को, और जिसका एहसास अब पाकिस्तानियों को होता भी चला जा रहा है. और नौजवान भी अब इस शोबे में आगे बढ़ रहे हैं कि इस मसले के हल के लिए अपना हिस्सा डालें. आप से पहले कि हम आपसे पूछें कि पाकिस्तान में क्या कुछ आप लोग कर सकते हैं या कर रहे हैं, आप बात कीजिए उस क्लाइमेट चेंज का कि जो एक्शन समिट हुआ है जो बिहाली में मुनाकिद हुआ, इस समिट के नतीजे में क्या कुछ सामने आया और क्या तरक्की पजीर मुल्कों के लिए कुछ अच्छी उम्मीदें भी ये समिट लेकर आया?
देखिए, ये एक बहुत शुक्रिया आपका यास्मीन मुझे बुलाने के लिए. आपका प्रोग्राम बहुत ज्यादा इम्पोर्टेंट है और एक इंतहाई ज्यादा आम टॉपिक के ऊपर है. अभी कल ही मुकम्मल हुई है दो दिन की समिट ऑन क्लाइमेट चेंज. तो यूएन जनरल असेंबली के सेक्रेटरी जनरल थे, उन्होंने जो ममालिक थे उनके हेड ऑफ स्टेट से कहा कि आप किसी एक्शन प्लान के साथ तशरीफ लाइए. और जब एक्शन प्लान के साथ हो तो उसका मेन मकसद ये होना चाहिए कि यू शुड बी, आप हमें ये बताइए कि 2050 तक आप कैसे कार्बन न्यूट्रल होंगे. और दूसरा ये आप हमसे कमिट कीजिए कि 2020 के बाद आप नया कोल पावर प्लांट जो है वो कमीशन नहीं करेंगे. तो उसका मकसद ये था कि जो पेरिस में जो एग्रीमेंट हुआ था उसमें ये था कि जो कंट्रीज हैं उनकी जो कार्बन एमिशन की पीक है वो 2050 से पहले हो जाए. और 2050 तक सारे कंट्रीज हैं, खासकर जो हाई एमिटिंग कंट्रीज हैं जैसे इंडिया, चाइना, रशिया, ब्राजील, यूनाइटेड स्टेट्स, यूरोप, ये मुआलिक जो है वो अब जीरो एमिशन की तरफ आए. तो यहाँ से दो कॉन्सेप्ट ने जन्म लिया. एक था जीरो एमिशन, जिसका मतलब था कि एमिशन वाकई जीरो होंगे और कंट्रीज के जितने सेक्टर हैं, सीमेंट हो, एवियोनिक्स हो, को और सेक्टर हो, शिपिंग इंडस्ट्रीज हो, उनके एमिशन सचमुच जीरो होंगे. दूसरा था नेट जीरो एमिशन, जिसका मतलब ये था कि ठीक है मे बी आपके जीरो ना हो एग्जैक्टली, मगर आप एक दूसरे के साथ ट्रेड करके नेशनली सेक्टर्स के दरमियान या कंट्रीज के दरमियान या विद इन द कंट्री आप उनको जीरो पर लेकर आ जाएंगे. ये एक बहुत ज्यादा अम्बिशियस स्टेटमेंट थी. और जो सेक्रेटरी जनरल थे उन्होंने जब लोगों को बुलाया और के कहा तो उन्होंने एक एक के साथ एक हाइप क्रिएट करने की कोशिश की, एक अमिशन, एक जो है उन्होंने एक मोमेंटम क्रिएट करने की कोशिश की, नोइंग फुली वेल के यूनाइटेड नेशन जो है वो निगोसिएशन भी करता क्लाइमेट चेंज की. मगर उसके ऊपर ऐसी स्टेटमेंट्स ला सकते हैं जिसके साथ एक मोमेंटम बने।
कोई एयर पोल्यूशन तो अली तौकीर साहब, एयर पोल्यूशन फंड भी कोई वजूद में आया, उसका भी कोई ऐलान हुआ जो मैं सुन रही थी?
जी वो भी है, वो भी है, मगर जो ज्यादा इम्पोर्टेंट चीज थी वो देखने की ये थी कि जो कंट्रीज हैं वो जीरो पोल्यूशन की तरफ जा रहे हैं कि नहीं जा रहे हैं।
अच्छा,
30 के करीब कंट्रीज ने अनाउंस किया कि वो जीरो मिशन तक पहुंच जाएंगे 2050 तक।
अच्छा,
हालांकि इस वक्त जो अर्जेंसी थी कि वो था कि 2050 से पहले पहुंचे।
ठीक, तो
अनफॉर्चुनेटली इन कंट्रीज में, 30 कंट्रीज में बड़े बड़े एमिटर्स नहीं थे, चाइना नहीं था, इंडिया नहीं था, ईयू नहीं था, यूनाइटेड स्टेट्स नहीं था, तो इसलिए एक हिसाब से ये समिट वॉज अ फेल्यूर, मगर दूसरी हिसाब से उसमें फंडो किस्म के लोगों ने एक मोमेंटम क्रिएट किया, लोगों को जोड़ने की कोशिश की कि देखिए ये बहुत सीरियस इश्यू है, आप सिर्फ तकरीरें करके हमें फेरी टेल बता के अब घरों को वापस नहीं जा सकते। तो एक हिसाब से दिस वॉज एन एक्सट्रीमली इम्पोर्टेंट एंड वेरी वेरी सक्सेसफुल समिट।
ठीक, आपके नज़दीक सक्सेसफुल है, और पाकिस्तान के वज़ीर आज़म इमरान खान ने भी इस मौके पर क्लाइमेट चेंज की बात की, तो आप समझते हैं कि उन्होंने जो कुछ तो इस पर रोशनी डाली थी कि पाकिस्तानी हुकूमत क्या कर रही है इस माहौलियाती आलूदगी को दूर करने के लिए या आबो हवा के मसले से निमटने के लिए दरख्तों के लगाने की बात उन्होंने की थी, क्या उसने पाकिस्तान के जो आबो हवा की तब्दीली का मसला है और उसके जो मनफी असरात हैं उनको आप समझते हैं कि एक ऐसे मौसर हद तक दुनिया तक पहुंचाया कि पाकिस्तान किन मुश्किलात का सामना करेगा उस पोल्यूशन की वजह से जो वो मुल्क पैदा कर रहे हैं जो इस पोल्यूशन के दूर करने में अपना हिस्सा नहीं डाल रहे, उतना नहीं डाल रहे जितना कि पोल्यूशन पैदा कर रहे हैं?
देखिए मेरे ख्याल में इमरान खान ने एक अपॉर्चुनिटी को मिस किया, वो ही वाज नॉट वेरी आर्टिकुलेट, ही वाज नॉट वेरी क्लियर कि उनको क्या कहना चाहिए और उन्होंने क्या कहा। जो बातें उन्होंने नहीं कही और उनको कहनी चाहिए थी वो ये था कि सिर्फ दरख्त लगाने के साथ क्लाइमेट चेंज का मसला हल नहीं होता, एक मुल्क में आप 10 के बजाय 100 मिलियन या 100 बिलियन ट्रीज भी लगा लें तो मसला हल नहीं होगा। की मसला जो है, की इशू यह है कि दुनिया के एमिशन को कम किया जाए। दूसरा जो पाकिस्तान के पॉइंट ऑफ व्यू से मसला था और अभी भी है वो यह है कि ग्लोबल एक मूवमेंट चल रही है जिसमें कंट्रीज जो है क्लाइमेट इमरजेंसी को डिक्लेयर कर रहे हैं और पाकिस्तान एक क्लाइमेट चेंज के हिसाब से बहुत ज्यादा वल्नरेबल कंट्री है। तो दूसरा मसला ये था कि वो कंट्री की इमरजेंसी को डिक्लेयर करते और तीसरा अपनी सपोर्ट लैंड करते कि 1.5 डिग्री के ऊपर ग्लोबल टेम्परेचर को स्टेबलाइज करना है और पाकिस्तान उसको करने के लिए जो सेक्रीफाइस कर सकता है, जो कंट्रीब्यूट कर सकता है वो करेगा। उसकी बजाय उन्होंने ये समझा कि दरख्त लगाने के साथ क्लाइमेट चेंज का मसला हल हो जाएगा। किसी भी मुल्क में कोई भी नंबर दरख्त लगाने के साथ क्लाइमेट चेंज का मसला हल नहीं हो सकता।
तो आप ये समझते हैं कि आप ये समझते हैं कि उन्हें मजीद भी कुछ ऐड करना चाहिए था लेकिन जाहिर है वो महदूद वक्त था,
मिस की है।
नहीं, उनके पास महदूद वक्त था, मेरे ख्याल में महदूद वक्त में जो कुछ वो कह सकते थे
5 मिनट में वो ये कह सकते थे कि पाकिस्तान इज वेरी वल्नरेबल, इट एक्सटेंड्स फुल सपोर्ट टू 1.5 डिग्री टेम्परेचर एंड इट एक्सटेंड्स फुल सपोर्ट टू यूथ एंड यंगर पीपल एंड द डेवलपिंग कंट्रीज टू स्टेबलाइज टेम्परेचर एट 1.5 डिग्रीज। आई थिंक ही मिस्ड दैट।
ठीक, तो अली तौकीर शेख साहब बेहद शुक्रिया, आपने बड़ी तफसील से बताया इस समिट के बारे में जो अक़वामे मुत्तहिदा के इस इजलास के मौके पर, जनरल असेंबली के इजलास के मौके पर हुआ क्लाइमेट एक्शन समिट। एक छोटा सा ब्रेक ले लेते हैं और ब्रेक के बाद हम गुफ्तगू का सिलसिला आगे बढ़ाएंगे, आप हमारे साथ रहिए।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल हम गुफ्तगू कर रहे हैं पाकिस्तान में आबोहवा की तब्दीली और माहौल की तब्दीली के मनफी असरात पर और उनसे निमटने के लिए हुकूमत की कोशिशों पर और अक़वामे मुत्तहिदा के उस इजलास के बारे में जो आबोहवा की तब्दीली के हवाले से अभी हाल ही में हुआ। और अब हम बात कर रहे हैं एक बार फिर उन नौजवानों की उस प्लेटफार्म की जो इन्हीं दिनों सामने आया है और उसका नाम है क्लाइमेट एक्शन पीके। और क्लाइमेट एक्शन की जो ऑर्गेनाइज़र थी इस्लामाबाद में अनम शेख, वो इस वक्त हमारे साथ टेलीफोन पर मौजूद हैं इस्लामाबाद से। अनम, बताइए कि दुनिया भर में नौजवान सामने आए और पाकिस्तान के नौजवानों ने भी इस क्लाइमेट चेंज के समिट के मौके पर सामने आकर पाकिस्तान के आबोहवा के मसाइल को उजागर करने के लिए कोशिशें शुरू की, तो आप ये बताइए क्या आपका ये जो एक्शन है, एक्शन प्लेटफॉर्म क्लाइमेट चेंज का, क्या ये जवाब है उस ग्लोबल एक्शन प्लेटफॉर्म का, या पाकिस्तान के नौजवानों ने खुद ये महसूस किया है कि वक्त आ गया है कि उन्हें अब आगे बढ़ना है और इस मसले के हल में अपना हिस्सा डालना है और वो काम जो साबका हुकूमतें नहीं कर सकें या जो साबका एनजीओज नहीं कर सकें, जो इस वक्त मौजूद एनजीओज भी नहीं कर सकें, उसको अब एक नए तरीके से करने की कोशिशें करने की ज़रूरत है। तो आप रोशनी डालिए कि इस वक्त पाकिस्तान में ये जो मार्चेस हुई हैं क्लाइमेट चेंज की, वो उनकी असल वजूहात क्या थी।
थैंक यू यास्मीन। पाकिस्तान में जो मार्चेस हुई हैं और अभी हो रही हैं, तकरीबन 40 सिटीज अब हमारी मार्चेस हुई हैं। 20th को ज्यादातर, 20 तारीख को ज्यादातर मार्चेस हो चुकी हैं, लेकिन उसके बाद भी इस पूरे हफ्ते में और भी मार्चेस हो रही हैं छोटी शहरों में। आज बल्कि आज का मार्च जो हुआ था वो लास बेला में हुआ था। तो इस तरह हमारे बहुत ज्यादा मार्चेस होती रहती हैं, हो रही हैं इसी हफ्ते में। इसके दो मकसद थे जो नीड थी हुआ कि हमने ये मार्चेस करने हैं। सबसे पहला मकसद तो ये था कि दुनिया को एक मैसेज दिखाना था कि पाकिस्तानी सिर्फ क्लाइमेट चेंज के मुतासरीन नहीं है, बल्कि हम एक ऐसे कौम है जो डिस्पाइट के हम लोग इसकी इफेक्ट्स को फेस कर रहे हैं, हम इसके साथ साथ इस पर खुद भी एक्शन लेना चाहते हैं। जो पाकिस्तान के लोग हैं, जो पाकिस्तानी सिटीजन हैं, वो जानते हैं कि क्लाइमेट चेंज क्या चीज़ है और वो उसके बारे में कुछ करना चाहती है। दूसरी बात, दूसरा जो मेन जो रीज़न था हम ये मार्च करने का, देखिए ये मार्च बिल्कुल भी नॉन पॉलिटिकल, ना ये एंटी गवर्नमेंट था ना ये प्रो गवर्नमेंट था, ये कम्प्लीटली सिटीजन लेड मार्च था, नॉन पॉलिटिकल और वॉलंटियर मूवमेंट थी 100%। इसमें ना कोई फंडिंग शामिल थी, कुछ भी नहीं था। बेसिकली हम ये बात भी जानते हैं, जिस तरह कल प्राइम मिनिस्टर साहब ने अपने स्पीच में भी बोला है कि पाकिस्तान 1% से कम कार्बन इमिशन करती है दुनिया में। तो बाकी ये जो दुनिया में मार्चेस हो रहे थे, वो तो ये सारे लोग मार्च कर रहे थे तो वो अपने गवर्नमेंट से कह रहे थे कि आप अपनी कार्बन इमिशन कम करें। पाकिस्तान में हमारी इमिशन ऑलरेडी कम है अकॉर्डिंग टू आर कैलकुलेशन। तो हमारे मार्च करने का मकसद ये था कि सबसे पहले हम अपनी गवर्नमेंट से कहें कि जो आप अभी स्टेप्स ले रहे हैं क्लाइमेट चेंज के लिए, जिसमें आपकी विलियंट्री सुनामी है, जिसमें आपके बहुत ज्यादा पॉलिसीज बनी है, इम्प्लीमेंटेशन प्लान बनी है, आप उन पे कायम रहें और उनको अचीव करें, उन पे डेटा हमें दिखाएं कि उन पे क्या प्रोग्रेस हो रहा है। और इसके अलावा अगर आप दो काम करें क्लाइमेट चेंज के लिए, उसकी जगह हम चाहते हैं कि आप पांच काम करें, यानी कि आप उसको डबल भी ना करें, डबल से भी ज्यादा करें, क्योंकि हम बहुत ज्यादा फेस करें क्लाइमेट चेंज के इश्यूज को और हम चाहते हैं कि उसकी जो रिस्पॉन्स है वो उससे ज्यादा हो जाए। दूसरी बात यह है कि हम चाहते हैं कि इससे पहले कि पाकिस्तान दुनिया के सबसे लार्जेस्ट कार्बन इमिटर बन जाए, क्योंकि हमारी दुनिया में 6th लार्जेस्ट पॉपुलेशन है, तो जाहिर बात है हम जल्द अज जल्द, हमारी एनर्जी की नीड्स भी ज्यादा होती जा रही है, हमारी ट्रांसपोर्ट की नीड्स भी ज्यादा होती जा रही है, हमारी खाने पीने की नीड्स भी ज्यादा होती जा रही है। तो इससे पहले कि हम एक ऐसे मुल्क बन जाए जो दुनिया के टॉप इमिटर्स में से हो, जिस तरह इंडिया, चाइना, हमारी जो नेबरिंग कंट्रीज हैं उनके साथ हम मिल जाएं, कि अभी से हम उस तरह के लो कार्बन इमिशन पाथवे पे चले जाएं, अभी से हम रिन्यूएबल एनर्जी में ऑप्ट करें रादर देन कोल पावर प्लांट, अभी से हम लोग सस्टेनेबल डेवलपमेंट की तरफ चले, ये ना हो कि बाद में जब हमें जरूरत पड़ जाए, जब हम फोर्स हो जाए इस तरह की पाथवेज लेने पर, उस वक्त कॉस्ट भी बढ़ जाएंगी, उस वक्त हमारी इकोनॉमी की जरूरत भी ज्यादा खराब करेंगे।
जी, आप हमारे एक टेलीफोन बजा तो आप डिस्टर्ब हो गए, बोलिए बोलिए।
जी, तो क्लाइमेट स्ट्राइक अभी फिलहाल उसके इसके साथ साथ ही मेन हमारी जो टू रीजंस थी वो ये थी, दो हमारी जो बड़ी वजूहात ये थी, एक तो दुनिया को मैसेज देना और एक अपनी गवर्नमेंट को मैसेज देना।
ठीक।
उसके साथ साथ हम सब जो वॉलंटियर्स थे, बेसिकली ये पूरा एक वॉलंटियर लेड मूवमेंट था, ये सारा कुछ एक सोशल मीडिया ग्रुप से बना हुआ था. हम सारे आपस में ऐसे लोग हैं जो एक दूसरे के साथ क्लाइमेट चेंज की वजह से या एनवायरमेंट की वजह से कॉन्फ्रेंसेज में मिले, काम के थ्रू मिले, तो हम सब ने कहा कि पाकिस्तान में भी कुछ होना चाहिए. तो ये सब कुछ सोशल मीडिया पे हुआ है, सारी कोऑर्डिनेशन भी सोशल मीडिया पे हुई. इसी उस लिहाज से बहुत एक यूनिक मूवमेंट है पाकिस्तान के लिए.
ठीक है,
तो उसके एक ये भी रिजल्ट निकला है कि हम लोगों ने एक सिटीजन डिमांड चार्टर बनाया है पाकिस्तान की तरफ से, जो हमने गवर्नमेंट को पेश किया इस्लामाबाद वाले मार्च में. मिनिस्टर साहिबा आई थी, एडवाइजर साहब भी आए थे, उनको हमने ये चार्टर ऑफ डिमांड पेश किया. और उसके अलावा हर सिटी ने कोशिश की कि वो अपने भी एक स्मॉल चार्टर ऑफ डिमांड बनाए, जो हमने आगे से फिर पेश करने की कोशिश की. जो भी वहाँ के रेलिवेंट मिनिस्टर्स हैं या जो भी है, उनको हमने पेश किया.
ठीक है, तो आप क्या समझती हैं कि ये जो आपकी एक नया प्लेटफॉर्म आपने बनाया, और मेरा ख्याल है कि इसको आप न सिर्फ ग्राउंड पर बल्कि सोशल मीडिया के ज़रिए भी इस मुहिम को या इस प्लेटफॉर्म को मज़ीद फाल करेंगी, तो क्या ये सिर्फ इसी मौके के लिए मखसूस होगा या आइंदा भी ये चलता रहेगा सिलसिला, और आइंदा आपके क्या प्रोजेक्ट्स होंगे, किस तरीके से अपने इस मिशन को आगे बढ़ाएंगे आप लोग? और वैसे बेसिक पहली बात ये कि इसके आपके बेसिक डिमांड्स क्या थे जब आप लोग सड़कों पर निकले और आपने एक्शन लेने के लिए कहा अपनी हुकूमत से या हुकूमतों से, तो क्या डिमांड्स क्या पेश आपने की और आपका मकसद क्या है, जो अल्टीमेट गोल क्या है आपकी?
जी, अभी पहले आपका जो क्वेश्चन था कि हमारी यही एक्टिविटी थी, नहीं जी बिल्कुल भी नहीं. हम लोगों ने अभी से प्लान करना शुरू किया कि हमारे नेक्स्ट स्टेप्स क्या हैं. बेसिकली हम लोग अभी से कोशिश कर रहे हैं कि हम डिटेल मीटिंग अरेंज करवाएं, जिसमें हम ये जो भी डिमांड्स हमने लिखे थे उनको हम पेश करें प्रॉपर तरीके से डिटेल में, क्योंकि जलसे के दौरान तो जब आप प्रेजेंट करते हैं तो वो इतनी डिटेल में आप नहीं कर सकते. तो अभी हम चाह रहे हैं कि हम राउंड टेबल या हम इस तरह की कॉन्फ्रेंस करें पार्टिसिपेटरी, जिसमें हम ये सारी डिमांड डिटेल में पेश करें और हम गवर्नमेंट से इसके फीडबैक भी ले सकें कि हमने आपको ये प्रपोज किया, आप अभी क्या करें इसके ऊपर. दूसरी चीज है कि हमारी अभी भी कोशिशें जारी हैं. हम लोगों में से कुछ लोग जो हैं वो मीडिया के साथ बहुत इंटरेक्शन करें इस हफ्ते में, इसके बाद भी कि हम क्लाइमेट चेंज के बारे में अवेयरनेस क्रिएट करें. उसके अलावा हमारे कुछ जो वॉलंटियर्स हैं, कुछ पार्टनर्स हैं, वो स्कूलों में जाके, कम्युनिटी स्कूल में, कच्ची आबादियों में जाके बच्चों के साथ अवेयरनेस रेजिंग सेशन करें. उसके अलावा हमारे कुछ और पार्टनर्स हैं, उनसे हमने रिक्वेस्ट किया कि वो जाके मस्जिदों में जो वहाँ के कारी साहब हैं उनके साथ इस चीज पर बात करें कि वो भी अपने सरमंस में, वो भी अपने खुतबे में इस चीज पे बात करें एनवायरमेंट और माहौलियात के ऊपर.
अच्छा,
तो हमारी डेफिनेटली एक्टिविटीज जारी है और क्योंकि बहुत हमारी एक्सपेक्टेशन से ज्यादा था. अगर आप देखिए कराची का जो स्ट्राइक था उसमें 5,000 लोग आए थे, लाहौर का जो स्ट्राइक था उधर तकरीबन 2,000 लोग आए थे, और इस्लामाबाद के स्ट्राइक में तकरीबन 3,000 लोग आए थे. और हमें अंदाजा नहीं था कितने ज्यादा लोग आएंगे. हम लोग तो खुश हो रहे थे कि अगर 700 लोग भी इस्लामाबाद में आ जाएं तो हम खुश होंगे, लेकिन ज्यादा लोग आए. हम लोगों ने जब हेड काउंट किया तो बहुत ज्यादा लोग थे. इसी तरह जो बाकी 31-32 सिटीज थी वहां पे अगर आप देखें तो तकरीबन 200-200 लोग मिनिमम वहां पे आए हैं मार्चेस के लिए. तो ये मूवमेंट में जो है हमारी डबल से भी ज्यादा पार्टिसिपेशन हुई है जो हम एक्सपेक्ट कर रहे थे. और क्योंकि ये कम्प्लीटली वॉलंटियर मूवमेंट थी, ऑफिस आवर्स के दौरान थी.
अच्छा.
लोग अपना स्कूल अपना काम छोड़ के आ रहे थे इस मूवमेंट के लिए क्योंकि उनको इतना जज्बा था इसमें पार्टिसिपेट करने के लिए. इसी तरह जो हम लोग वॉलंटियर्स थे, क्योंकि हम ये वॉलंटियर्स के तौर पे कर रहे थे तो हम अपने ऑफिस आवर्स के बाद इस चीज पे काम कर रहे थे. तो ये एक जेन्युइन पैशन की वजह से हुआ है. ये ज्यादातर जो क्लाइमेट चेंज या डेवलपमेंट सेक्टर के जो प्रोजेक्ट या काम होते हैं वो डोनर फंडेड होते हैं, क्योंकि इसमें इस चीज की कोई एस्पेक्ट नहीं था. तो ये बहुत ज्यादा सेल्फ मोटिवेशन पे चल रहा था, इसलिए बहुत सक्सेसफुल हुआ. बाकी जब आपने क्लाइमेट स्ट्राइक की जो डिमांड पूछी थी, उसकी अगर आपके लिसनर्स इंटरेस्टेड हैं, हमारा वेबसाइट जो हमने बनाया है वो climateaction.pk के नाम से बनाया है. वहां पे हमने पूरी डॉक्यूमेंट्स अपलोड किए हैं, उसमें हमने उर्दू में ट्रांसलेशन भी डाउनलोड अपलोड किए हैं climateaction.pk.
अच्छा.
अभी अगर मैं आपको जल्दी से बताऊं हमारी जो चार मेन डिमांड थी उनके नीचे फिर बाकी सारी डिमांड्स आ रही है. जो चार मेन डिमांड थी वो ये थी कि एक, हम हुकूमत से कहते हैं कि वो क्लाइमेट इमरजेंसी डिक्लेयर करें, जिस तरह बाकी मुल्कों ने किया है. दूसरी जो हमारी डिमांड थी वो ये थी कि हम क्लाइमेट जस्टिस थ्रू وہ گلوبل کوالیشن آتے ہیں. تیسری ڈیمانڈ یہ تھی کہ ہم ایک لو کاربن اکانومی اڈاپٹ کریں, اور چوتھی ریکویسٹ تھی کہ ہم گراس روٹ لیول کلائمیٹ چینج اڈیپٹیشن ایفرٹ کو اڈاپٹ کریں. تو بیسک چار ڈیمانڈ یہ تھی, لیکن اگر آپ کے لسنرز میں سے کوئی بھی انٹرسٹ ہے کہ وہ ہمیں فیڈ بیک دیں, جو اس میں کچھ ایڈ کرنا چاہیں, پلیز ہماری ویب سائٹ پہ چلے جائیں.
بے حد شکریہ انم زیب. آپ ہمارے ساتھ اگر کچھ دیر اور رہیں تو رہیے, لیکن ایک چھوٹے سے بریک کا وقت ہو گیا. بریک کے بعد ہمارے ساتھ امان اللہ خان صاحب بھی موجود ہیں, اور علی توقیر شیخ بھی موجود ہیں, اور کشمالا بھی بڑی دیر سے ہمارے ساتھ موجود ہیں. ان سے گفتگو کریں گے, اور ایک چھوٹا سا بریک لے لیتے ہیں پہلے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
جی, وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل ہم گفتگو کر رہے ہیں پاکستان میں آب و ہوا کی تبدیلی اور ماحول کی تبدیلی کے اثرات پر, اور ان سے نمٹنے کے لیے حکومت کی کوششوں پر, این جی اوز کی کوششوں پر, اور ایک نئے پلیٹ فارم کی کوششوں پر جو کہ کلائمیٹ ایکشن پلیٹ فارم کے طور پر وجود میں آیا ہے پاکستان میں, جس میں نوجوان بہت بڑی تعداد میں اور سول سوسائٹی کے ارکان بھی شامل ہیں. اور ہمارے ساتھ اس وقت ہم نے جیسا کہ بتایا کہ یو این ڈی پی کے کلائمیٹ چینج کے شعبے کے سربراہ امان اللہ خان موجود ہیں اسلام آباد سے. ان کو ویلکم کہتے ہیں. السلام علیکم امان اللہ خان صاحب.
سلام جی, بہت شکریہ فار انوائٹنگ می ٹو دی شو.
بے حد شکریہ. آپ سے بھی ہمارا رابطہ بڑی دیر سے نہیں ہو پا رہا تھا, لیکن اس سے پہلے کہ اب آپ سے یو این ڈی پی کی بات میں کریں گے, علی توقیر شیخ ہمارے ساتھ موجود ہیں. علی توقیر شیخ صاحب, پہلے اس سے پیچھتر کہ ہم یو این ڈی پی کے پروجیکٹس پر بات کریں, آپ یہ بتائیے کہ پاکستان کی جو موجودہ حکومت ہے اس کی کلائمیٹ چینج کی پالیسی کیا ہے, اور کیا اس میں کوئی تبدیلیاں لا رہی ہے, اور اگر لا رہی ہے تو اس پر عمل درآمد کی کیا صورت حال ہے اس وقت؟ دو تین منٹ میں آپ اس کو سم اپ کر دیجیے.
دیکھیے, اس وقت جو پاکستان کی پالیسی ہے اس کے تین فوکس ہیں.
جی,
پہلا فوکس تو یہ ہے کہ ان کا جو فارسٹری کا پروگرام ہے 10 بلین ٹریز کا, اس کو لے کے آگے چلا جائے.
ٹھیک.
اور دس کین بی ویری ویری امپورٹینٹ پرووائڈیڈ اس کے لیے وہ انسپیکٹر تھرڈ پارٹی ویلیڈیشن کر رہے ہیں کہ واقعتاً اتنے درخت لگ رہے ہیں اور واقعتاً وہ میچیور ہو رہے ہیں. اگر وہ میچیور ہو رہے ہوں, اتنے درخت لگ رہے ہوں, پورے پاکستان میں لگ رہے ہوں, تو یہ کاربن سیکویسٹریشن کا دنیا میں سب سے بڑا پروجیکٹ ہو سکتا ہے, سب سے امپورٹنٹ پروجیکٹ ہو سکتا ہے. تو ایک تو ان کا یہ مین ایریا ہے. دوسرا جہاں تو انہوں نے ابھی تک فوکس کیا ہے وہ اسلام آباد میں پلاسٹک بیگس کو کنٹرول کرنے کی کوشش کی ہے. It's a small project, it's at a very early stage, اور اس کو بھی دیکھنا ہوگا کہ یہ کیسے شیپ لیتا ہے. اور کراچی جیسے شہر میں جس کو کچرے کا شہر آج کل کہا جاتا ہے, اور باقی شہروں تک یہ کیسے ریپلیکیٹ ہو سکتا ہے. تیسری چیز جو ہے وہ یہ ہے کہ یو این ڈی پی کے ساتھ اور باقی ڈونرز کے ساتھ ان کے ناردرن ایریاز میں کچھ پروجیکٹ اسٹارٹ ہو رہے ہیں, جس میں بلاس یا گلیشیئر کی میلٹنگ کے ایشوز ہیں, اور اس میں کمیونٹیز کو پروٹیکٹ کرنے کا سوال ہے. تو یہ تیسرا پوائنٹ, یہ کمپوننٹ بھی انتہائی زیادہ امپورٹنٹ ہے, کیونکہ گلیشیئر سے پاکستان کا 70-80% پانی آتا ہے, اور اگلے چند ڈیکیڈز میں اگر پرماننٹ ریڈکشن ہوتی ہے تو ہمیں یہ سوچنا ہوگا کہ ہم اتنی بڑی پانی کی کمی کو کس طرح سے پورا کریں گے, اور وہاں پہ رہنے والی کمیونٹیز کو بالخصوص.
تو اس پر نہیں, بات ساری یہ کہ ان پر عمل درآمد کے لیے فنڈنگ چاہیے, تو کیا گورنمنٹ نے اس کے لیے کچھ فنڈ بھی مختص کیے ہیں کہ ابھی صرف بات ہی ہوتی رہے گی؟
یہ
کب تک
اس کا کمپوننٹ ہے, اس کے بارے میں میرے دوست امان اللہ صاحب بات کریں گے. یہ این ڈی پی کا بہت امپورٹنٹ پروجیکٹ ہے.
جی,
جو پلاسٹک بیگ کا پروجیکٹ ہے اس کے بارے میں بہت زیادہ فنڈنگ کی ضرورت نہیں ہے, مگر گورنمنٹ نیڈ ٹو اسکیل اپ کراچی اور باقی شہروں میں. اور جو پہلا کمپوننٹ ہے اس کے بارے میں ہمیں بہت زیادہ سوچ اس کی تھرڈ پارٹی ویلیڈیشن ہم کس طرح سے کر سکتے ہیں.
ٹھیک ہے, بے حد شکریہ علی توقیر شیخ صاحب. اور اب امان اللہ خان صاحب, آپ کو ہم پروگرام میں شامل کرتے ہیں. یو این ڈی پی کے کون سے ایسے پروجیکٹس ہیں جو کہ پاکستان میں آب و ہوا کی تبدیلی کے اثرات سے نمٹنے کے لیے جاری ہیں پاکستان کی حکومت کے ساتھ یا الگ سے, اور آب و ہوا کی تبدیلی کے علاوہ ماحول کی تبدیلی کے جو اثرات ہیں ان سے نمٹنے کے لیے کون سے پروجیکٹس اس وقت شامل ہیں؟ خاص طور پر ہم بات کریں گے کہ کیا رینیویبل انرجی کی طرف بھی کچھ قدم اٹھائے جا رہے ہیں اور کوئلے سے نجات کے کچھ مراحل طے ہو رہے ہیں اس وقت؟
بہت شکریہ جی. یو این ڈی پی پاکستان کے کلائمیٹ چینج مینجمنٹ میں تقریباً 2010 کے فلڈ سے بہت قریبی گورنمنٹ کے ساتھ کام کر رہے ہیں. ہمارے پروجیکٹ پہ آنے سے پہلے بھی جب پاکستان کی کلائمیٹ چینج پالیسی بنی ان 2012 تو یو این ڈی پی نے اس کو فیسلیٹیٹ کیا تھا. تو ہمارا رول جو ہے مینیجنگ کلائمیٹ چینج وہ پالیسی لیول سے شروع ہو کے پھر انسٹیٹیوشنل سپورٹ پہ بھی ہے. انسٹیٹیوشنل سپورٹ میں گورنمنٹ آف پاکستان جو ہے وہ تقریباً 14 ملٹی لیٹرل انوائرمنٹل اگریمنٹ کا سگنیچری ہے. بیسیکلی یہ انوائرمنٹل اگریمنٹ جو ہے پاکستان کو ایٹ اے سرٹن لیول رکھتے ہیں ان کمپلائنس ود اے لاٹ آف ایسے معاملات جو کہ کلائمیٹ چینج پہ اثر انداز ہوتے ہیں. اور پھر تیسرا شعبہ جو ہے وہ ہمارا پروجیکٹ کا ہے. آپ نے پروجیکٹ کا پوچھا تو اس میں رینیوبل انرجی پہ ہم نے ڈیمونسٹریشن کی ہے ایک دو پائلٹس کی. اس کے علاوہ ایک یو این سسٹم کا ٹول ہے, اٹس کالڈ سسٹینیبل انرجی فار آل, ایس ای فار آل. ایس ای فار آل جو ہے وہ ایک ملک ڈیل ایکسرسائز ہوتی ہے جہاں پہ آپ یہ بتا سکیں اور اسٹیٹسٹکس کے ساتھ اس کو پروو کر سکیں کہ یہ اس ملک کا جو ہے پاور کا جو ہے اس کا ٹوٹل نیڈ ہے, اتنا اس کا جو ہے تو اٹس کمنگ فرام فاسل فیول, اتنا اس میں رینیوبل انرجی کا جو ہے کمپوننٹ آ سکتا ہے. اور پھر اس کے ساتھ ساتھ واٹ وی کال این انویسٹمنٹ پروسپیکٹس کہ اگر کل کو پاکستان اس راہ پہ فل تھروٹل گامزن ہوتا ہے تو اس میں سارے آپشنز ہیں کہ ہم رینیوبل میں کس کس شعبے میں کس کس حد تک کس علاقے پہ جائیں. تو ایک تو یہ ہو گیا. دوسرا جو ہے ہمارے چھوٹے پروجیکٹ ہیں تھرو اسمال گرانٹس جہاں پہ سولر سسٹم ہم انٹروڈیوس کر رہے ہیں کافی وقت سے. یہ بلکہ جو کشمیر کا پہلا غزل آیا تھا تو اس وقت سے ہم کر رہے ہیں. تو بیسیکلی ایک تو لائیولی ہوڈ کا کمپوننٹ انشور کرنے کے لیے, مگر زیادہ جو ہے انوائرمنٹل ڈیگریڈیشن جو فاسل فیول سے ہو رہی ہے اس حوالے سے.
ٹھیک, تو یہ سارے یہ سارے پروجیکٹ جو ہیں یہ یو این ڈی پی اس کی فنڈنگ کر رہی ہے یا پاکستان کی حکومت کے ساتھ مل کر یہ کام ہو رہا ہے؟ اور ایک اور بات مجھے یہ بھی بتا دیجئے کہ یہ جو گرین فنڈ قائم ہوا تھا پچھلے اجلاس کے موقع پر, اس گرین فنڈ سے پاکستان کو کتنا فنڈ ملا؟ اور کہا یہ جا رہا ہے کہ جتنے فنڈ ملے وہ اس سے کم تھے جتنا کا گریو پرابلم تھا پاکستان کو آب و ہوا کی تبدیلی کے اثرات کا, جبکہ دوسرے ملکوں کو زیادہ گرانٹس ملیں. اس کی کیا وجوہات تھیں؟ کیا پاکستان کی حکومت نے اس پر کچھ زیادہ کام نہیں کیا تھا یا ویسے ہی دوسرے ملکوں کو کی حکومتوں نے زیادہ کام کیا ان فنڈز کو لینے کے لیے؟
اچھا جی, میں یہ سوال دو اس میں لوں گا. جو آپ کے بات کا دوسرا والا حصہ ہے تو لیٹ می ریسپونڈ ٹو دیٹ فرسٹ. ایک تو یہ ہے جی, گرین کلائمیٹ فنڈ آج کل ملٹی لیٹرلز کا تقریباً سب سے بڑا سورس ہے انوائرمنٹ اور کلائمیٹ چینج کے عوض فنڈ دینے کا. نئی آرگنائزیشن ہے, اتنی زیادہ پرانی یہ نہیں ہے, مگر ابھی تک مجھے نہیں پتا کہ یہ رائے آپ کے پاس کہاں سے آئی ہے. پاکستان واز ون آف دا فرسٹ ون اور کافی سبسٹینشیل فنڈ پاکستان کو ملے.
اچھا,
جو پہلا پروجیکٹ پاکستان کا ہے اٹس کالڈ گلیشیئر لیک آؤٹبرسٹ فلڈ, اس میں 37 ملین ڈالر وچ از کلوز ٹو 4 ارب روپے. اور پاکستان کی ہسٹری میں کلائمیٹ چینج مینجمنٹ کے لیے اتنا بڑا پروجیکٹ اس طرح ایز گرانٹ نہیں آیا. یہ بھی ضروری بات ہے جی کہ گرانٹ ہے. گورنمنٹ آف پاکستان نے تھرو دیئر جی سی ایف بورڈ ممبر اور تھرو یو این ڈی پی ہم نے مل کے ایک ساتھ کافی زور لگایا اور وی ور ایبل ٹو لینڈ دس
پروجیکٹ. تو بے شکریہ. اسی حوالے سے اب ہم کشمالہ کاکا خیل کو پروگرام میں شامل کریں گے. وہ تو بناتی ہی ایسے پروجیکٹس ہیں, ایسے پروجیکٹ بنانے میں حکومتوں کی مدد کر چکی ہیں, بہت سی حکومتوں کی جن میں افغانستان بھی شامل ہے غالباً. اور تاکہ وہ ایسے پروجیکٹس بنے جن کے لیے فنڈز حاصل کرنا آسان ہو, بین الاقوامی جو کلائمیٹ کا فنڈ ہے. تو السلام علیکم کشمالہ کاکا خیل صاحبہ.
السلام علیکم جی.
بہت شکریہ آپ نے بڑی دیر تک انتظار کیا, ہم کوشش کر رہے تھے کہ بات مکمل ہو جائے اس کے بعد آپ کو پروگرام میں شامل کریں. تو آپ بتائیے کہ کیا کمی ہے, یا جیسا کہ ابھی امان اللہ خان صاحب نے کہا کہ پاکستان کو کافی فنڈز مل رہے ہیں, تو آپ سمجھتی ہیں کہ یہ فنڈز کافی ہیں یا اتنے ہی ملنے چاہیے تھے ان کو فنڈز اس گروپ میں جو جس گروپ کو وہ فنڈ بین الاقوامی فنڈ دیتا ہے, یا یہی کافی تھے یا مزید ملنے چاہیے تھے؟
نہیں, میں کمپلیٹلی اگری کروں گی امان اللہ صاحب کے ساتھ کہ پاکستان از ون آف دا فرسٹ کنٹریز فرام دا ڈیولپنگ گروپ جن کو گرین کلائمیٹ فنڈ سے پروجیکٹس ملنا شروع ہوئے ہیں. پہلا ویو جو تھا ہمارے تقریباً 3 پروجیکٹس ہیں اس وقت جو کہ اپروو ہوئے ہیں $30 million, $50 million کر کے, اور $30 million رف ایسٹیمیٹ وی آر ٹاکنگ اباؤٹ $100 million جو کہ جی سی ایف نے آلریڈی پاکستان کے لیے پروجیکٹس اپروو کیے ہیں. اس میں کچھ فارمرز کی ریزیلینس کے اوپر ہیں, کچھ اس طرح کے ابھی امان اللہ صاحب ایکسپلین کیا گلیشیئر لیک آؤٹ ہے جو سب کے اوپر ان کے ریموٹ سینسنگ ہے, وہاں جو ہماری 13 ڈسٹرکٹس ہیں جی بی میں وہاں کا پروجیکٹ ہے, اور ایک جو ہمارا کراچی میں بی آر ٹی کا پروجیکٹ لگا ہے تو وہ بھی فنڈ ہو رہا ہے جی سی ایف سے. تو یہ جو رائے ہے کہ پاکستان کو نہیں مل رہا, آئی تھنک دس از پر ہیپس
یہ تاثر غلط ہے, یہ تاثر غلط ہے,
وہ موڑ کاٹ چکے ہیں ہم, وہ وی آر وے بیونڈ دیٹ پوائنٹ جہاں پاکستان اپنا کیس صحیح طریقے سے نہیں پریزنٹ کرتا تھا انٹرنیشنلی, اور اپنا آپ کو پوزیشن نہیں کرتا تھا ٹو بی ایبل ٹو ایکسس دیز فنڈ. تو وہ ایشو نہیں ہے, اور مزید اس میں اور کام کرنے کی ضرورت ہے, اور مزید ہمیں وی نیڈ ٹو پٹ آر بیسٹ فٹ فارورڈ ٹو بی ایبل ٹو ایکسس دیز فنڈ. بٹ اس کے ساتھ ساتھ میں یہ بھی کہنا چاہوں گی کہ فنڈ فار دا سیک آف ایکسسنگ فنڈ ہمیں نہیں کرنا چاہیے, ہمیں ان فنڈ کو اس طریقے سے دیکھنا چاہیے جس میں ہم اور لیوریج کر سکیں. صرف یہ نہیں ہے کہ گرانٹ آیا, پروجیکٹ ہوا, 4 گزر گئے, بات ختم. بٹ ہمیں اس قسم کے انوویشن پروجیکٹس, انوویٹو پروجیکٹس بنانے چاہیے جس کا جو امپیکٹ ہے وہ اور ان لاک کر سکیں, ہمارے پرائیویٹ سیکٹر کو انگیج کر سکیں, ہم اپنے ملک میں پیسے موبلائز کر سکیں اور جنریٹ کر سکیں. ہمیں ان کو انٹرنیشنل فنڈس کو ایز لیورز لینا چاہیے جو کہ ہم اور اپنا پوٹینشیل ان لاک کر سکیں. تو ہمیں اس طرف کام کرنے کی ضرورت ڈیفینیٹلی ہے.
تو کشمالہ یہ بتائیے کہ اس وقت جو حکومت اب کیا کرے مزید فنڈز حاصل کرنے کے لیے, اور کیا صرف بین الاقوامی فنڈنگ پر ہی ملک چلیں گے اس طرح؟ اپنے مسائل کو حل کرنے کے لیے خود کیا راہیں حکومت کو نکالنی چاہیے, خاص طور پر پاکستان کی حکومت؟
بالکل صحیح ہے, سب سے پہلے اپنی ڈائریکشن صحیح کرنی ہے. تو ابھی میں نے کافی آپ نے پوچھا رینیوبل انرجی کے اوپر, اپنے باقی گیسٹ نے سب پوچھا کہ ہم کہاں کھڑے ہیں, ہم واٹ از آر ویژن. ٹھیک ہے, تو اپنے طور پہ پیسے تو آپ تبھی ایلوکیٹ کرو گے جب آپ کا ویژن صحیح ہو. ہماری رینیوبل انرجی پالیسی 2006 میں آئی, یہ والی جو نئی حکومت آئی ہے دے آر ورکنگ آن اے نیو رینیوبل انرجی پالیسی جو جس کا موٹے موٹے پوائنٹس یہ ہے کہ ان شاء اللہ 2030 تک ہمارا جو 30% جو انرجی پروڈیوس ہو وہ رینیوبل انرجی سے ہو. ایٹ دا مومنٹ ہم 4% پہ ہیں, تو یہ کافی امبیشس ہے. آپ اپنے آپ کو سیٹ کر رہے ہو, اس میں آپ ونڈ کی بات کر رہے ہو, اسمال ہائیڈرو کی بات کر رہے ہو جو کہ 50 MW سے چھوٹا پروجیکٹ ہوتا ہے, سولر وغیرہ. تو ایک دفعہ آپ پالیسی سے, وہ ابھی ڈرافٹ اسٹیجز میں ہے, وہ پتا ہے یہ پروونسز کے ساتھ یہ اگریمنٹ ہونی ہوتی ہے ان چیزوں پہ, کیونکہ جو پروجیکٹس ہیں اور جو ان کو آگے لے کے چلنا ہے وہ پروونسز میں آگے لے کے چلنا ہے. تو اراؤنڈ اکراس دا بورڈ کنسنسز اس وقت ڈیولپ ہو رہی ہے ایز وی اسپیک, اور ان شاء اللہ جب وہ ہو جاتی ہے دس پالیسی ول دین بی دا گائیڈنگ فورس. اس کے پیچھے ہم کام کریں گے ان ٹرمز آف کہ کیا پروجیکٹ کہاں کیسے کرنا چاہیے, کیا آپ کو ٹیکس انسینٹیو دینے چاہیے, اور اس کے ساتھ آپ کیسے آپ لوگوں کو موٹیویٹ کریں تاکہ وہ رینیوبل انرجی کی طرف رجحان اوور آل کنٹری کا جائے.
بالکل. تو کشمالہ کاکا خیل, آپ کلائمیٹ فائنانس کی ایکسپرٹ ہیں, اور آپ نے بتایا کہ اس وقت پاکستان کو جو بین الاقوامی فنڈز ہیں کلائمیٹ کی مد میں وہ کافی مل رہے ہیں, اور بڑے پروجیکٹس بھی جاری ہیں, اور آپ سمجھتی ہیں کہ اس پر مزید کام کرنے کی ضرورت ہے, لیکن اس میں تیزی لانے کے لیے کیا کچھ ہونا چاہیے؟ یہ تو مدتوں سے یہ کام تو چل رہے ہیں لیکن سالوں لگ جاتے ہیں, اتنے میں کتنے طوفان گزر جاتے ہیں. ابھی زلزلہ آیا پاکستان میں, تو ابھی دیکھیے کہ اب ان کے یہ چھوٹے چھوٹے نہیں بڑے بڑے ڈیزاسٹرز آتے ہیں, تو ان کے لیے کوئی ہنگامی جو اقدامات کرنے کی ضرورت ہے, ہنگامی فنڈ کی رکھنے کی ضرورت ہے. کیا پاکستان کی گورنمنٹ اس کے لیے خاصے بجٹ میں حصہ رکھتی ہے؟
دیکھیں بالکل فنڈ کی ضرورت نہیں ہے, پورے انسٹیٹیوشن کی ضرورت ہے. تو جب جس طرح آپ نے ابھی زلزلے کی بات کی, آج جو آیا جب 2005 میں زلزلہ آیا تھا, ہمارے پاس میکانزم نہیں تھا ایکسٹریم ایونٹس کے ساتھ ڈیل کرنے کے لیے. حالانکہ زلزلہ از ناٹ اے کلائمیٹ چینج انڈیوسڈ ڈیزاسٹر, بٹ اوور آل اگر ہم ڈیزاسٹرز کی بات کریں تو ہم نہیں پریپیئرڈ تھے. تب آپ کو یاد ہوگا کہ ایرا بنا, ارتھویک ریکنسٹرکشن کی جو اتھارٹی تھی وہ بنی, وہ الٹیمیٹلی پھر آپ کو پتا ہے 2010 میں فلڈز آئے جب تقریباً 1/3 آف پاکستان واز انانڈیٹڈ. تب
ہلو, میرا خیال ہے آپ کو ہماری آواز آ رہی ہے کشمالا؟ لیکن آپ کی آپ کے فون کی کوالٹی صحیح نہیں رہی ہے, تو بہت شکریہ کشمالا. جی اب آ رہی, اب آ رہی, بولیے گفتگو سمیٹیے.
ہاں جی, تو بس میں صرف یہ کہہ رہی تھی کہ فنڈ کی صرف ضرورت نہیں ہے, پورے انسٹیٹیوشنز کی ضرورت ہے. جس طرح ہمارا نیشنل ڈیزاسٹر مینجمنٹ اتھارٹی ایک پورا ادارہ بنا ہوا ہے جو کلائمیٹ چینج کے ساتھ ہی کام کرتا ہے, کلائمیٹ چینج منسٹری کے ساتھ ان کی اس کے نیچے اتھارٹی ہے, جن کا کام ایگزیکٹلی یہی ہے پلان کرنا. ان کے پاس اپنے فنڈز ہیں, وہ آن گراؤنڈ جب ڈیزاسٹرز ہوتا ہے وہاں پہنچتے ہیں. یہ صرف نیشنل لیول پہ نہیں ہے, یہ ادارے پروونشل لیول پہ بھی بنے ہیں جن کو پروونشل ڈیزاسٹر مینجمنٹ اتھارٹیز کہتے ہیں, اور پھر ڈسٹرکٹ لیول پہ بھی ہیں جو کہ ڈی ڈی ایم
کہلاتے ہیں. یہ سب آپ سمجھتے ہیں,
پورا ایک سٹرکچر بنا ہوا ہے
تو یہ صحیح موثر کام کر رہا ہے,
رسپونڈ کرتے ہیں ڈیزاسٹرز کو.
آپ سمجھتے ہیں کہ موثر طریقے سے؟
آف کورس, ایک سسٹم, مطلب 10 سال پہلے ہمارے پاس کوئی رسپانس کا سسٹم ہی نہیں تھا, اینڈ ناؤ 10 سالوں میں 12 سالوں میں ہم نے ایک پورا سسٹم کھڑا کر دیا ہے, وہ انسٹیٹیوشن کھڑی کر دی ہے جو کہ رسپونڈ کر سکے ڈیزاسٹرز کو. تو یہ بہت بڑی بات ہے اور ہمیں اسے اور آگے سپورٹ کرنا ہے, مگر وہ صرف ڈیزاسٹرز کو کلائمیٹ چینج کا لینز لگا کے دیکھیں. اور اس سے میرا مقصد یہ ہے کہ کلائمیٹ چینج کی وجہ سے یہ ڈیزاسٹرز اور زیادہ ہوں گے, تو ہمیں پلاننگ اس طرح نہیں کرنی چاہیے جیسے کہ اسٹینڈرڈ بزنس ایز یوزول ہو, پر پریپریشن اس طرح کی ہو کہ یہ مزید اس کی فریکوینسی اور میگنیچیوڈ میں اضافہ ہوگا.
بالکل,
تو ہمیں اس طرف سوچنا چاہیے.
بہت شکریہ, بہت شکریہ, آپ ہمارے ساتھ رہیے کشمالا. اب ہمارے ساتھ ہمارے پینل کے آخری جو پارٹیسپینٹ ہیں وہ بھی موجود ہیں اس وقت. عابد عمر ہیں, ایئر پولیوشن کے سدباب سے متعلق ایک ماہر ہیں اور پاکستان ایئر کوالٹی انیشیٹو یا پاقی کے فاؤنڈر ہیں, جو کلائمیٹ ایکشن کراچی کے پلیٹ فارم کو لیڈ کر رہے تھے اور کر رہے ہیں. السلام علیکم عابد عمر صاحب.
وعلیکم السلام.
عابد عمر صاحب, بڑی باتیں ہو گئیں, ماحول کی تبدیلی پاکستان کو کس طرح متاثر کر رہی ہے اور آئندہ کس طرح متاثر کر سکتی ہے, اور اس کے لیے کیا کیا پروجیکٹس چل رہے ہیں. ایئر پولوشن کی بات کرتے ہیں, آپ اس کے ایکسپرٹ ہیں, کچھ بتائیے کہ پاکستان میں کیا صورتحال ہے, فضائی آلودگی کی کیا شدت ہے, اور اس سے نمٹنے کے لیے کیا حکومت کے جو اقدامات ہیں یا جو این جی اوز کام کر رہی ہیں وہ اقدامات کافی ہیں یا مزید کچھ کرنے کی ضرورت ہے آپ کی نظر میں؟
پاکستان کے جو بڑے شہر ہیں, خاص طور سے پنجاب میں, لاہور, فیصل آباد, بھاولپور, ملتان, سیالکوٹ, ان سارے شہروں میں دنیا کی سب سے زیادہ خراب فضائی آلودگی ہے. اور یہ کچھ ایسی بات ہے کہ لوگوں کو, عام آدمی کو, ہماری حکومت کو یہ بات معلوم ہی نہیں ہے. ہم لوگ ابھی کلائمیٹ چینج کی بات کر رہے تھے اور کیا ہونا چاہیے ہے اور اس کے آنے والے کیا اثر ہیں. یہ جو ہوائی آلودگی ہے اس کے جو اثر ہیں, یہ تو ڈائریکٹ اور امیڈیٹ اثر ہیں. اس میں سب سے پہلے تو 120,000 ڈیتھس کہتے ہیں ہر سال ہوتی ہیں ہوائی آلودگی کی وجہ سے. پنجاب میں 5 سال لائف ایکسپیکٹنسی کم ہے ہوائی آلودگی کی وجہ سے. یہ ساری چیزوں کی جو اکنامک کاسٹ ہے وہ بھی انپریسیڈنٹڈ لیولز پر ہے. مطلب $5 billion کی یہ بات ہو رہی ہے, جو کلائمیٹ چینج کی جو اکنامک ایسٹیمیٹس کی جو ہیں وہ اس سے ڈبل ہم کہہ رہے ہیں کہ صرف جو ایئر پولوشن ہوائی آلودگی کے لیولز ہیں اس کی وجہ سے ہے. پاکستان میں کیا ہو رہا ہے ہوائی آلودگی کی وجہ سے؟ فی الحال تو خوشخبری اس میں ایک یہ ہے کہ باتیں اب شروع ہوئی ہیں کہ یہ کوئی چیز ہے جس پہ ہمیں کام کرنا چاہیے, لیکن کوئی کام ہو نہیں رہا ہے. حکومت کی طرف جب دیکھتے ہیں کہ آپ کیا سوچ رہے ہیں کہ کیا ہونا چاہیے, تو وہ کہتے ہیں ہم درخت لگا رہے ہیں. لیکن جب بات یہ ہوتی ہے کہ درخت اور ہوائی آلودگی کا کوئی تعلقات نہیں ہے, تو وہ چپ ہو جاتے ہیں. تو درخت لگانا اس کا حل نہیں ہے. اس کے
ایک حل ہے, ایک حل ہے
کلائمیٹ چینج سے بھی ریلیٹڈ ہیں. نہیں, یہ درخت لگانا بالکل حل نہیں ہے. جو یہ پولوشن ہے درخت سے تو کاربن ڈائی آکسائڈ پہ افیکٹ ہوتا ہے نا, کہ وہ کہتے ہیں کاربن سنک ہے. جو پاکستان میں ہوائی آلودگی کا ایشو ہے وہ کاربن ڈائی آکسائڈ یا کاربن مونوکسائڈ کا نہیں ہے, وہ بلکہ پوری دنیا میں جو ہوائی آلودگی میں یہ میجر کیا جاتا ہے, مانیٹر کیا جاتا ہے, لیکن یہ پولوٹنٹ ہو سکتا ہے اگر اس کے لیول بہت زیادہ ہوں. لیکن اس کے لیول جو ہیں وہ ہیومن ہیلتھ یا انوائرمنٹ کو نہیں اثر کر رہے, یہ گلوبل وارمنگ پہ افیکٹ کر رہے ہیں. جو اثر کرتے ہیں وہ نائٹروجن ڈائی آکسائڈ ہو گئے, سلفر آکسائڈ ہو گئے, اوزون ہو گئی. اس پارٹیکل
کیا ہونا چاہیے, آپ سمجھتے ہیں حکومت کو کیا کرنا چاہیے اس وقت؟
تو اس کے لیے جو یہ ایمیشنز ہیں ان یہ گیسز اور پارٹیکلیٹس کی, یہ ہمیں ریڈیوس کرنی ہے. اور اس لیے یہ کلائمیٹ چینج کے ساتھ لنکیج آتا ہے کہ وہاں پہ بھی کہتے ہیں کہ ہمیں ایمیشنز ریڈیوس کرنی ہے. اس کا سب سے پہلے حل جو یہ ہے, ہم کہتے ہیں کہ فاسل فیولز جو ہیں وہ جو قدرتی چیز ہے زمین سے نکلیں, اسے زمین پہ رہنے دیں, اسے نہ نکالیں, اسے جلائیں نہیں. سب سے زیادہ افیکٹ ہوائی آلودگی کا ہوتا ہے جلانے سے. اب وہ لکڑی بھی جلائیں یا یہ تیل جلائیں, ان کا ایکولی یہ نیگیٹو امپیکٹ ہوتا ہے ہماری صحت کے اوپر. تو جب تک ہم یہ ایمیشنز پہ کام نہیں کرنا شروع کریں گے, اب یہ آپ کی ٹرانسپورٹیشن سے آ رہا ہے, گاڑیوں ٹرکوں بسوں سے آ رہا ہے, یا آپ کے یہ جو پاور پلانٹس ہیں, فرنس آئل, نیچرل گیس یا کول پاور پلانٹ, جب تک یہ کم کرنا نہیں شروع کریں گے یہاں پہ اثر نہیں آئے گا.
تو علی توقیر صاحب ہمارے ساتھ موجود ہے. علی توقیر صاحب جلدی سے کمنٹ کیجئے کہ حکومت اس علی توقیر شیخ صاحب ہمارے ساتھ موجود نہیں ہے. انم زیب آپ کیا کہیں گے, اس وقت کیا کرنا چاہیے, مزید ایڈ کیجئے کہ حکومت کو اب کیا کچھ کرنا چاہیے پاکستانی حکومت کو اپنے اس مسئلے سے نمٹنے کے لیے.
جی ہمارے پاس ایک بہت ڈسٹربنگ خبر آئی تھی کہ جس دن ہم سب مصروف تھے, ہم سب سول سوسائٹی کے لوگ, ہم سب والنٹیئرز کہ ہم مصروف تھے کلائمیٹ مارچز میں, اسی دن پاکستان نے پانچ ڈرٹی انرجی جس کو ہم کہتے ہیں ایل این جی ٹائپ ڈیلز کی ہیں میجر جو کمپنیز ہیں ایکسون وغیرہ کے ساتھ. ڈفرینٹلی پرائیویٹ کمپنیز جو ہے یہ دنیا کی 100 کمپنیز ہیں جو کہ دنیا کی 71% فاسل فیول ایمیشنز کے لیے ریسپانسبل ہے. لیکن ہمیں نظر آ رہا ہے کہ پاکستان جو ہے وہ ابھی بھی اس طرح کی کمپنیز میں انویسٹ کر رہا ہے. ظاہری بات ہے پاکستان چاہتا ہے کہ ہماری اکنامک ڈیولپمنٹ ہو جائے, ہم اس کو سائڈ پہ نہیں کر سکتے. لیکن اگر آپ یہ دیکھیں کہ دنیا میں جو کاربن ایمیشنز ہیں وہ زیادہ تر پرائیویٹ کمپنیز کی وجہ سے ہو رہی ہیں, وہ 100 پرائیویٹ کمپنیز ہیں, صرف 100 پرائیویٹ کمپنیز ہیں دنیا میں جو 70% دنیا کے کاربن ایمیشنز کر رہی ہیں. تو بجائے اس کے کہ ہم اس طرح کی پرائیویٹ کمپنیز کو انکریج نہ کریں کہ وہ ہمارے ملک
میں, بے حد شکریہ, بے حد
شکریہ, ہم ان کو پارٹنرشپ دے رہے ہیں.
بے شکریہ.
سول سوسائٹی ایک ٹریک پہ جا رہی ہے اور ایسے لگ رہا ہے جیسے ہماری حکومت دوسری ٹریک پہ,
ایسا نہیں ہونا چاہیے. تو انم بس پروگرام کو سمیٹنے میں ہمارے پاس کچھ 2 منٹ ہی رہ گئے. ہم زوفین ابراہیم ایک بار پھر ہمارے ساتھ موجود ہیں. زوفین جلدی سے بتائیے کہ میڈیا کا کیا رول ہے اس وقت, میڈیا کیا کر رہا ہے اس مسئلے کے حل کے لیے, لوگوں میں اویئرنیس بڑھانے کے لیے.
زوفین میڈیا پچھلے 5-6 سال سے تو میڈیا اتنا نہیں تھا, لیکن اب میڈیا بھی سر اٹھایا ہے میڈیا نے. مگر یہ بھی آپ سمجھ لیں کہ تھوڑا سا یہ ایک مشکل سبجیکٹ ہے. اس کو ہمیشہ سے سائنس کی طرح لیا جاتا تھا اور اس کی جو ووکیبلری, اس میں جو ورڈز ہیں وہ بہت سائنٹیفک ہیں, تو اس کو سمجھنا مشکل ہے. اور سائنٹسٹ کے ساتھ ہمارا جو ایک کنیکشن ہونا چاہیے وہ ایک مسنگ لنک ہے, کیونکہ وہ ہم کو ہماری زبان میں نہیں سمجھا سکتے ہیں اور ہم اس زبان میں عام لوگوں کو نہیں سمجھا سکتے ہیں. تو یہ ایک جو پرابلم ہے اس کو ریزالو کرنے کی بہت ضرورت ہے. اور دوسرا یہ کہ اس کا ایک اور مشکل حل یہ ہے کہ اس کو کیونکہ سائنس لیا جاتا تھا اور اس کو اتنی اٹینشن دی جاتی تھی, جو ایک لنک ہے نا ڈیولپ کرنا ہے, جو کہ آپ اس کو سائنس سے ہٹ کے آپ اس کو اکانومی دیکھیں, آپ اس کو واٹر ریسورسز سے دیکھیں, کنیکٹ کریں, آپ اس کو ایگریکلچر سے کنیکٹ کریں, آپ اس کو رائٹس इश्यूज की तरह देखें, आप इसको विमेन इश्यूज की तरह देखें, डिजीज, हेल्थ, पब्लिक हेल्थ, सब चीजों के साथ इसका कनेक्शन,
तब इसको सही तरीके से इस मसले को उजागर किया जा सकेगा और लोगों में इसके बारे में आगाही बढ़ेगी कि उन्हें क्या कुछ करना चाहिए इस मसले में, अपना इस मसले के हल के लिए अपना किरदार अदा करने के लिए। बेहद शुक्रिया जुफीन इब्राहिम, आपका नाम भी बहुत ज़रा मुश्किल है। तो इसके साथ ही जल्दी से अगर कुछ सेकंड में कहना चाहें, हमारे साथ अमानुल्लाह खान साहब कुछ मौजूद हैं, तो बताइए किस पर कुछ कहना चाहेंगे पाकिस्तानियों से जो इस वक्त हमारा प्रोग्राम सुन रहे हैं।
जी ज़रूर, एक दो बातें थी जो रह गई थी। एक तो ये एक बहुत गलत किस्म का इम्प्रेशन है कि पाकिस्तान खुद पैसे नहीं लगा रहा क्लाइमेट चेंज मैनेजमेंट पे। तो तकरीबन 95% से ज्यादा रिसोर्सेज जो डेवलपमेंट पे इस मुल्क में लग रहे हैं वो हमारे होम रिसोर्सेज हैं, हमारे अपने रेवेन्यूज हैं, हमारे अपने टैक्सेज हैं। इंटरनेशनल सपोर्ट जितनी भी है वो इट अकाउंट्स फॉर लेस देन 5%, प्रोबेबली कम।
बेहद शुक्रिया, बेहद शुक्रिया। नहीं, अब दूसरी बात का मानुल्लाह खान साहब, हमारे प्रोग्राम को समेटने का वक्त हुआ आज की राउंड टेबल में। हमारे साथ हमने बात की पाकिस्तानी में आबोहवा और माहौल की तब्दीली के असरात पर। हमारे साथ शरीक थे क्लाइमेट चेंज काउंसिल वज़ीर आज़म की काउंसिल के रुकन अली तौकीर शेख साहब, जुफीन इब्राहिम और अनम जेब और अमानुल्लाह खान साहब और कश्माला का खेल। यास्मीन जमीन को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
पाकिस्तान में मादूमी के खतरे से दो चार जबान वखी पामीरी, आज की खुसूसी रिपोर्ट। मैं हूँ यास्मीन जमीन। पाकिस्तान के शिमाली इलाकों में कुछ ऐसी जबानें हैं जो अब इस्तेमाल ना होने की वजह से मादूमी के खतरे से दो चार हैं। इनमें से एक जबान वखी पामीरी है। इस जबान के एक माहिर नूर पामीरी ने, जो अपने एक ऑनलाइन अखबार पामीर टाइम के जरिए इस जबान को जिंदा रखने की एक कोशिश कर रहे हैं, वॉइस ऑफ अमेरिका से एक गुफ्तगु में इस जबान के बारे में मालूमात फराहम की।
वखान एक इलाका है अफगानिस्तान के सूबे बदख्शान में, वहाँ पे एक रिवर है ऑक्सस, उसका जो पुराना नाम है कदीम नाम वो उख, तो उख से लिखा हुआ है एक लफ्ज वखी। तो वखी बोलने वाले जो लोग थे वो इसी दरियाए आमू, जिसको उर्दू में दरियाए आमू कहते हैं, अंग्रेजी में ऑक्सस रिवर, तो इसके इर्द गिर्द लोग आबाद हुए। तो वहाँ उन्होंने एक जुबान डेवलप किया और उस जुबान का नाम बाद में वखी पड़ गया। अब ये जुबान वहान में इसकी ओरिजिन हुई और वहाँ से फिर मुख्तलिफ वजूहत हो सकती हैं, लेकिन वहाँ से लोग बाहर निकले वहान से, तो बहरहाल ये वहान से डिस्पर्स हो गए और इनमें से बहुत सारे लोग ताजिकिस्तान के जो बदख्शान प्रोविंस है वहाँ पे चले गए, बहुत सारे लोग चाइना का जो इलाका है सिंकियांग, तो उसके जो पामीर माउंटेन्स के इर्द गिर्द के जो इलाके हैं वहाँ पे सेटल हो गए और काफी बड़ी तादाद में हुंजा आ गए, जो बहुत बाद में फिर पाकिस्तान का हिस्सा बन गया।
नूर पामीरी ने कहा कि इस जबान की मादूमी की एक वजह तो ये है कि इसे हुकूमत की सरपरस्ती हासिल नहीं है, लेकिन इसकी एक और वजह यह है कि इस जबान का अभी तक कोई एक रस्मुल खत तय नहीं हुआ है।
तो इसमें मुख्तलिफ किस्म के रस्मुल खत इस्तेमाल किए जा रहे हैं, जैसे ताजिकिस्तान में जो सिरिलिक अल्फाबेट्स हैं, जो रशियन इन्फ्लुएंस्ड इलाका है ताजिकिस्तान का, तो वहाँ पे वो वखी को सिरिलिक अल्फाबेट्स में लिखते हैं, अफगानिस्तान में वो अरबिक स्क्रिप्ट में लिखते हैं, पाकिस्तान में अरबिक और रोमन स्क्रिप्ट में लिखा जाता है, और चाइना में अभी मतलब कन्फ्यूजन है, कुछ वहाँ पे अरबिक लिखते हैं, कुछ जो है वो चाइनीज जो अल्फाबेट्स हैं उस तरह के इस्तेमाल करते हैं। जब तक एक अल्फाबेट नहीं बनेगा इस जुबान के लिए, तब तक लोग इसमें लिख भी नहीं सकेंगे, पढ़ने वाले पढ़ भी नहीं सकेंगे।
उन्होंने कहा कि इस जबान को तहरीरी शक्ल में महफूज करने के लिए कुछ कोशिशें इनफरादी और इज्तमाई सतह पर हुई हैं।
कराची में जो नौजवान थे उस वक्त के अर्ली 90s में, वो मैगजीन पब्लिश की थी जिसमें कुछ इन्होंने सफहत वही के शामिल किए थे, उस मैगजीन का नाम था वाह, जो वखान का एक शॉर्ट फॉर्म समझ लें। उसके बाद एक तंजीम वजूद में आई जिसका नाम था वखी ताजिक कल्चरल एसोसिएशन, उस वटका नामी तंजीम ने या वखी ताजिक कल्चरल एसोसिएशन ने मेरे ख्याल में वखी जबान की तरवीज में बहुत बड़ा काम किया, कोई दो तीन दहाइयों तक, अब भी वो काम कर रहे हैं। मैं जिस टीम का हिस्सा था, हमने सोचा कि यार वखी जबान में कोई किताब सच मौजूद नहीं है। नज़ीर अहमद बुलबुल जो काफी माने हुए शायर हैं हमारी जबान के, उनके कलाम को हम एक किताबी शक्ल दे दें। अच्छा। तो बेयौज़ बुलबुल के नाम से हमने उनकी किताब को कंपाइल किया और फिर उसमें मैं میں شامل تھا, اس میں ذوالفقار علی خان صاحب تھے اور اعجاز کریم صاحب تھے. تو اس کے علاوہ بھی بہت سارے لوگوں کی ہماری جو ہے سرپرستی رہی, معاونت رہی, اور شاعر نذیر احمد صاحب جو ہے ان کی بڑی سرپرستی رہی.
نور پامیری نے کہا کہ امریکی محکمہ خارجہ کے یو ایس ایڈ پروگرام نے اس زبان کے فوک گیتوں کو محفوظ کرنے کے لیے اس زبان کی موسیقی کے ایک تربیتی ادارے بلبلک کے قیام کے لیے فنڈز فراہم کر کے ایک مستحسن اقدام کیا ہے, لیکن انہوں نے کہا کہ اس زبان کو زندہ رکھنے کے لیے ایک بہترین میڈیم ڈیجیٹل اور سوشل میڈیا ہے, اور ان کا آن لائن اخبار اسی زمرے میں آتا ہے.
ایک اور جو میڈیم ہمارے پاس موجود ہے وہ ڈیجیٹل میڈیا کی شکل میں موجود ہے, جس میں آپ کو لکھنے کی ضرورت کم پڑتی ہے کیونکہ اس میں آواز بھی ہے, اس میں آپ کی تصویر بھی آتی ہے, ویڈیو بھی آتی ہے. تو میرے خیال میں ہم اس میڈیم کو بہت زیادہ استعمال کر کے وقی زبان کی ترویج کے لیے کام کر سکتے ہیں, اس کو پرزرو بھی کر سکتے ہیں, اس کو پروموٹ بھی کر سکتے ہیں. پامیر ٹائمز کے تھرو ہم نے ایک ویب سائٹ لانچ کیا ہوا ہے وقی ڈاٹ اورگ کے نام سے, تو اس پہ ہم کوشش کر رہے ہیں کہ بہت ریگولرلی نہیں کر پا رہے ہیں, لیکن کوشش کرتے ہیں کہ وہاں پہ ہم خبریں بھی دیں. اب کوئی نیا گانا آتا ہے تو اس کو ہم پروموٹ کریں, کبھی کبھار ہم جو ہے شاعروں کے ایک انٹرویوز کہیں سے مل جائے تو وہ بھی ہم کر لیتے ہیں. تو اس طرح کے چھوٹے موٹے ایفرٹس چل رہی ہیں, اور یہ ایفرٹ کولیکٹیو ایفرٹس ہیں, اس میں سب لوگوں کا ہاتھ ہے, اس میں سب لوگوں کا حصہ شامل ہے. اور اس کے ساتھ ساتھ میں یہ بھی بتاؤں کہ ابھی حکومت گلگت بلتستان نے 4-5 زبانوں کی جو ہے ان کو اسکول کے کریکولم میں شامل کرنے کا بیڑا اٹھایا ہوا ہے, اس کے لیے وسائل بھی تیار کیے جا رہے ہیں, وسائل بھی فراہم کیے جا رہے ہیں, تو اس میں وقی زبان بھی شامل ہے. ان شاء اللہ کچھ سالوں میں یا کچھ مہینوں میں وقی زبان کا قاعدہ بنے گا, اور پھر جو وقی بولنے والے بچے ہیں وہ اپنی زبان کے بارے میں اپنے سکولوں میں پڑھ سکیں گے. تو میرے خیال میں اس طرح کے کلیکٹیو ایفرٹس رہیں گے فوک میوزک کے تھرو, ڈیجیٹل میڈیا کے تھرو, اور کریکولم میں انکلوژن کے تھرو, تو یہ زبان معدومیت کا شکار انشاءاللہ نہیں ہوگی. یہ ہماری امید ہے.
یہ تھے